आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
असलको ठालो मलाई केहीको खाँचो हुँदैन, परम प्रभु मेरो असलको ठालो मलाई केहीको घटी हुँदैन, परम प्रभु मेरो असलको ठालो खाँचो हुँदैन। हरियो छ
असलको ठालो मलाई केहीको
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी जय मसीह नमस्कार अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रम मुक्तिको मार्गमा, जहाँ तपाईहरूलाई परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलको अध्यापन गराइन्दछ क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा। श्रोता मित्र, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन पुरानो नियमको पहिलो इतिहासको पुस्तकबाट अध्ययन गरिरहेका छौं अनि आज हामी बाइबल अध्ययन पुरानो नियमको पहिलो इतिहास 18 र 19 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। पहिलो इतिहास 18 देखि 20 अध्यायमा हामी मुख्य विषय देख्छौ, दाउदको युद्धहरू। हजुर, यस बिन्दुमा कसैले मलाई प्रश्न सोध्ला, तपाईले यो कुरामा जोड़ दिइरहनु भएको छ कि इतिहासको पुस्तक परमेश्वरको दृष्टिकोण हो, यस व्याख्यामा वा अर्थ खुलाईमा कसरी युद्धहरू गाँसिनु आयो त? अमित्र, सम्भवत यो प्रश्न धेरैको मनमा होला, त्यसकारण केही प्रारम्भिक कथनहरू म बनाउन चाहन्छु। नयाँ नियममा याकुबले अति नै व्यावहारिक ढंगमा यो प्रश्न सोधेथे, लड़ाईहरू कहाँबाट आउँदछ? उसले खालि यो प्रश्न मात्र सोध्दैन, तर उसले यसको उत्तर पनि दिन्छन्। याकुब 4:1-2 पदमा भनिएको छ, तिमीहरूमा लड़ाई कहाँबाट आउँछ, झगडा कहाँबाट आउँछ, तिमीहरूको अंगमा संग्राम गर्ने तिमीहरूका सुख विलासबाट नै होइन र? तिमीहरू इच्छा गर्दछौ र तिमीहरू पाउँदैनौ, तिमीहरू हत्या गर्दछौ र लोभ गर्दछौ र पाउन सक्दैनौ, तिमीहरू झगडा र लड़ाई गर्दछौ तर तिमीहरूलाई केही मिल्दैन किनकि तिमीहरू माग्दैनौ। अर्को शब्दमा लड़ाई युद्धको पृष्ठभूमि हो मानिसको पापी हृदय। युद्ध लड़ाईको विरोध गर्न आसानी छ, तर विरोध गरेर युद्धबाट मुक्त हुन सक्दैनौ। विरोधले एउटा युद्धलाई अन्त गर्ला, तर अर्को युद्ध तत्कालै आरम्भ हुन्छ, किनभने खास आधारभूत समस्या मानिसको पापपूर्ण हृदयमा छ। यो कुरा हामीले बुझ्नुपर्छ। मित्र, जबसम्म शान्तिको राजकुमार यो पृथ्वीमा आउनुहुन्न र आफ्नो राज्य स्थापन गर्नुहुन्न, तबसम्म यो संसारमा कहिले पनि शान्ति आउने छैन। मानिसले पाप गरेपछि तुरुन्तै परमेश्वरले शैतानलाई भन्नुभयो, उत्पत्ति 3:15 पदमा, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस्। मित्र, तपाईँ यसलाई हटाउन सक्नुहुन्न। यो पृथ्वीबाट पापहरू नहटाइन्जेलसम्म, सम्पूर्ण दुष्टताहरू नहटाइन्जेलसम्म युद्धहरू भइरहनेछन्। युद्धहरू लक्षणहरू हुन्, रोग चाहिँ पाप हो अनि समस्या खड़ा गर्ने त्यो कुरा नै पाप हो। परमेश्वरले दाउदलाई आशिष दिनुभयो, परिणामस्वरूप उसको वरिपरि थुप्रै शत्रुहरू छन्। जबसम्म दाउद दक्षिणमा दुई कुलहरूको सानो फुच्चे राजा थिए, ती शत्रुहरूले उसमाथि अति नै कम ध्यान दिए, तर अहिले तिनी पूरा इसरायल राष्ट्रका राजा भएकोले
र दिन प्रतिदिन समृद्धि भइरहेकोले गर्दा ती वरिपरिका शत्रुहरूका आँखाहरू जले, ईर्ष्या गर्न लागे, डाहा गर्न लागे। अहिले दाउदको युद्धहरूलाई हेरौं। यहाँ उल्लेख भएका राष्ट्रहरू इसरायलका सधैँका नित्य रहिरहने शत्रुहरू थिए र जब इसरायल राष्ट्र कमजोर हुन्थ्यो तिनीहरूले आक्रमण इसरायल राष्ट्रलाई गर्थे। पहिलो इतिहास 18:1-4 पदमा भनिएको छ, केही बेरपछि दाउले पलिस्तीहरूलाई जितेर परास्त गरे र उनीहरूबाट गात र त्यसका वरिपरिका गाउँहरू लिए। तिनले मोआबीहरूलाई पनि जिते र उनीहरू तिनको अधीनमा भएर तिनलाई कर तिर्ने गरे। युफ्रेटिस नदीको किनारमा आफ्नो अधिकार कायम राख्न जाँदा दाउदले सोबाका राजा हद्देजेरसँग हम्मातसम्म लड़ाई गरे। उनीबाट दाउदले 1,000 रथ, 7,000 सारथीहरू र 20,000 पैदल सिपाहीहरू कैद गरे। तिनले 100 घोड़ा बाहेक अरू सबै रथका घोड़ाका खुट्टाका नसा काटिदिए। किन दाउदले घोड़ाहरूको धर्नासो काटिदिए? किनभने परमेश्वरले आफ्ना जनहरूलाई भन्नुभएको थियो कि तिनीहरूका राजाले घोड़ाहरू र पत्नीहरू थोपार्नु हुँदैन। पछिबाट उसको छोरा दाउदको छोरा सुलेमान घोड़ा थोपार्ने व्यापारमा लागे, तर दाउदले यो गरेन। यिनीहरू युद्धको लाभ थिए। म सोच्दछु कि दाउद मरेको समयसम्म इसरायलले सुनको बजारको कब्जा गरेथे। सुन त्यहाँ यरूसलेममा थियो। अगाडि 7-8 पदमा भनिएको छ, हद्देजेरका अधिकृतहरूले भिरेका सुनका ढालहरू दाउदले खोसेर यरूसलेममा ल्याए। तिनले हद्देजेरका सहरहरू तेबर र कुनबाट पनि धेरै मात्रामा काँसा ल्याए। यसैबाट सुलेमानले काँसाको एउटा विशाल खड्कुलो, स्तम्भहरू र काँसाका विभिन्न भाँडाहरू बनाए। मित्र, यस पदबाट हामी यो थाहा पाउँछौं कि सुलेमानद्वारा मन्दिर निर्माणमा लागेका सरसामानहरू दाउदद्वारा पहिले नै थुपारिएका थिए, जम्मा गरिएका थिए। त्यसपछि हामी देख्छौं हमातको राजा तोइले दाउद राजालाई सुबाको राजा हदर एजेरमाथि विजय गरेकोमा बधाईका उपहारहरू पठाइदिए, किनकि हमातको राजा तो र सुबाको राजा हदर एजेरको बीचमा आपसी शत्रुता थियो। 11 पदमा भनिएको छ, 11 पदमा दाउद राजाले यी भाँडाहरू परमप्रभुमा समर्पण गरे। तिनले अरू सबै जातिहरू एदोम, मुआब, अमोनीहरू, पलिस्तीहरू र अमालेक तीबाट लिएका सुन र चाँदी पनि समर्पण गरे। मित्र, यहाँ हामी चाखलाग्दो कुरा देख्छौं कि दाउदलाई ती सबै पुरानो इसरायलका शत्रुहरूमाथि विजय दिइयो जुन राष्ट्रहरू इसरायलको विरूद्धमा युद्ध गर्थ। जब इसरायल राष्ट्र कमजोर हुन्थ्यो, देख्नुभयो त्यस मुलुकको राजा बन्नको निम्ति युद्ध जित्न त्यहाँ शत्रुहरू थिए। हाम्रो दिनमा आज परमेश्वरका सन्तानहरूसँग पनि शत्रु छ। हामीलाई परमेश्वरको सारा हतियार धारण गर्न भनिएको छ। हाम्रा शत्रु रगत र मासुको शत्रु होइन, हाम्रो शत्रु आत्मिक शत्रु हो। त्यही नै तात्पर्य पाउल एफिसी 6:12 पदमा बनाइरहेका छन्। किनकि हाम्रो लडन त मानिसहरूको विरूद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका संसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्टैका आत्मिक सेनाहरूको विरूद्धमा हो, तिनीहरूको विरूद्धमा हो। मित्र, त्यस्तै परिस्थितिमा तपाईँ र म स्वयंलाई पाउँदछौ। आज धेरै क्रिस्चियनहरूको विचार यो छ कि हामी यस संसारमा भएकोले गर्दा हरेक कुरासँग सम्झौता गर्न सक्छौ, जुन बिल्कुल गलत कुरा हो। हामी क्रिस्चियन भएकोले गर्दा जुन कुरा सही छ त्यही कुराको निम्ति खड़ा हुनुपर्छ। मैले एकपल्ट एकजना प्रचारकले यो भनेको सुनेको थिएँ, धेरै मानिसहरू प्रतिज्ञाहरूमा खड़ा हुनको सट्टा आफ्ना स्थानमा आरामदायक रूपमा बसिरहेका छन्। अभाग्यवश यो सत्य हो। मित्र, हामीसँग आत्मिक शत्रुहरू छन् जुनमाथि विजय हुनै पर्छ। त्यसपछि 19 अध्यायमा पनि हामी देख्छौ अमोनी र अरामीहरूसँग युद्ध। पहिलो इतिहास 19 अध्यायले एक त्यस्तो घटनाको रेकर्ड गर्दछ जुन यो कुराको प्रकट गर्छ कि परमेश्वर हँसी मजाक गर्ने मिजासी हुनुहुन्छ। उही समयमा यसले यो पनि बताउँछ कि दाउद चर्को रिस भएको व्यक्ति थिए, तर तिनले शान्तिमा बस्न कोशिस गरे। पहिलो इतिहास 19:1 भनिएको छ, केही समयपछि अम्मोनीहरूका राजा नहासको मृत्यु भयो र तिनको सट्टामा उनको छोरा राजा भए। अम्मोन इसरायलको शत्रु थियो। दाउद युद्ध गर्न चाहँदैनथे। हामीले देखिसकेका छौं कि दाउद उसको प्राय जीवन रक्षा वा बचाउमा छ। परमेश्वरको जन प्राय गरेर आफैलाई बचाउनमा पाउनेछ वा आफैलाई बचाउन कोशिश गर्नेछ। हामीले अघिल्ला अध्यायहरूमा उल्लेख गरिसकेका छौं कि हामीलाई परमेश्वरको सारा हतियार धारण गर्न भनिएको छ। यो के को लागि? अगाडि बढ्नको निम्ति? होइन, तर यो हामीले खड़ा हुनलाई धारण गर्नुपर्छ। यो महत्वपूर्ण कुरा हो। यो वर्तमान समयको दुखन्तको कुरा यो छ कि अति नै कम परमेश्वरका जनहरू खड़ा हुनेछन्। भनिएको छ, केही समयपछि अम्मोनीहरूका राजा नहासको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा राजा भए। अनि दुई पदमा भनिएको छ, दाउदले भने, नहासका छोरा हानुनसित मैले त्यही साँचो मित्रता राख्नुपर्छ जस्तो उनका पिताले मलाई देखाएका थिए। यसैले उनका पिताको मृत्युमा सहानुभूति प्रकट गर्न तिनले दूतहरू पठाए। जब दाउदका दूतहरू हानुनलाई सहानुभूति प्रकट गर्न अम्मोनीहरूको देशमा पसे, अहिले त्यहाँ के भयो? शुक्राको ध्यान दिनुहोस्। तीन पदमा भनिएको छ, तब अम्मोनी भारदारले हानुनलाई भने, दाउदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन् भनी के तपाई सम्झनुहुन्छ? तपाईँको देश कसरी नाश गर्न भनी जान्न पठाएका दाउदका यी मानिसहरू तिनका जासुसहरू होइनन् र? अमित्र, यी शासकहरूद्वारा यो अति नै गम्भीर अभियोगहरू लगाइएका सम्भवतीय शासकहरू जवान मानिसहरू थिए जो राजाको वरिपरि इधर गिधर हुन्थे। तिनीहरू भन्छन्, दाउद तपाईँको मित्र होइन, उनी तपाईँको पिताको मित्र पनि थिएनन्। दाउदले पठाएका यी मानिस जासुसीहरू हुन्। अहिले यो कुराको ध्यान दिनुहोस्, तिनीहरूले दाउदको दूतहरूलाई के गरे? चार पदमा भनिएको छ, यसकारण हानुनले दाउदका मानिसहरूलाई समातेर तिनीहरूका कपाल खौरिदिए र तलदेखि जाँगसम्म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए। मित्र, यो अति नै शर्मनाक कुरा हो। तिनीहरूले ती दूतहरूको कपाल दाढी खौरिदिए, जुन यहुदीहरूको निम्ति अति नै ठूलो अपमानको कुरा थियो, किनकि यहुदीहरूले आफ्नो दाढी कहिले खौरिँदैनथे। अहिले ती दूतहरूलाई अपमान गर्न तिनीहरूले ती दूतहरूका लुगाहरू पनि काटिदिए। तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि यी मानिसहरूले कस्तो महसुस गरे होला, मनमा कस्तो लाग्यो होला। त्यो दिन नग्नताको दिन थिएन र तिनीहरू धेरै नराम्रो गरी दुखी भए। यो निश्चय नै महान अपमान बेइज्जतीको कुरा थियो, जुनको उपेक्षा गर्न व्यवस्था गर्न सकिँदैन थियो, र दाउद चर्को रिस भएको व्यक्ति थिए। पाँच पदमा भनिएको छ, जब तिनीहरूमाथि गरिएको त्यो व्यवहारको विषय दाउदले सुने, तब तिनले तिनीहरूसित भेट गर्न समाचार वाहकहरू पठाए, किनकि तिनीहरूको साह्रै बेइज्जत गरिएको थियो। तिनीहरूका दाढी फेरि नबढुन्जेल यरिहोमा नै बस्न भनी तिनले हुकुम गरे। मित्र, यी पदहरूबाट हामी यो देख्न सक्छौ कि दाउद युद्ध गर्न कति पनि चाहँदैनथे। तिनी शान्तिमा रहन, मित्रतामा रहन चाहन्थे, तर यो अम्मोनको नयाँ राजा आफै नै युद्ध गर्न चाहे। उसले यो कुरा सिद्ध गरी देखाउन चाहन्थे कि उसले दाउदलाई जित्न सक्थे। म यो कुरामा निश्चय छु कि यो कुरा उसको मनमा थियो जब उसले दाउदका दूतहरूलाई नराम्रो गरी बेइज्जत गरे। त्यसकारण यस अम्मोनी राजाले दाउदलाई हराउनलाई सहायताको निम्ति आरामबाट सेनाहरू किन्दछन्। जब दाउदले यो कुरा सुन्छन्, तिनी तुरन्त युद्धको निम्ति तयार हुन्छन्। 8-10 पदमा भनिएको छ, दाउदले यो कुरा सुनेर युआब र जम्मै लडाकु मानिसहरूलाई पठाए। अम्मोनीहरू आएर शहरमा जाने मूल ढोकामा लडाई गर्न तयार भए र उनका मित्र राजाहरूले खुला मैदानमा आफ्नो आफ्नो स्थान लिए। जब युआबले आफूलाई अघि र पछि दुवैतिर लडाईले घेरेको थाहा पाए, तब तिनले कुनै कुनै चुनिएका असल इसरायली फौजलाई अरामीहरूको सामना गर्न पठाए। अरामीहरूसँग उत्तम सेनाहरू थिए, त्यसकारण ती अरामीहरूसँग लडाई गर्न युआबले आफ्ना उत्तम सेनाहरू खटाए। अरामीहरू उत्तरबाट आइरहेका थिए र अम्मोनी दक्षिणबाट आइरहेका थिए। 11-12 पदमा भनिएको छ, तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अभिषयको अधीनमा दिए र तिनले अम्मोनीहरूको सामना गर्नलाई स्थान लिए। युआबले भने, यदि आरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए तिमी मेरो सहायता गर्न आउनु, यदि अम्मोनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए म तिमीलाई सहायता गर्न आउनेछु, साहसिलो हौ। उसको रणनीति अति नै असल छ। उसले आफ्नो भाइलाई भने, यदि तिमी युद्धमा हारिन लाग्यो भने म तिम्रो सहायतामा आउनेछु, यदि म युद्धमा हारिन लागे भने तिमी सहायतामा आउनु। तिनीहरू आफ्ना सेनाहरूलाई अति नै गहकिलो आक्रमणको स्थानमा एकत्र गरिरहेका थिए। 13-14 पदमा भनिएको छ, हामी आफ्ना जाति र हाम्रा परमेश्वरको सहरका निम्ति साहससित लडाई गरौं, अनि परमप्रभुको दृष्टिमा जे असल छ उहाँले त्यही गर्नुहुनेछ। तब युआब र तिनका मानिसहरू आरामीहरूका नजिकै गएर उनीहरूलाई खेदे। युआब खास सैनिक व्यक्तित्वका मानिस थिए। तिनले निश्चय नै दाउदको नेतृत्व मुनि तालिम पाएका हुनुपर्छ। तिनी र दाउद नै सैनिक मानिसहरूको सम्बन्धमा सबभन्दा उत्तम कोटिका व्यक्तिहरू मानिसहरू थिए। 15-15 भनिएको छ, अनि अम्मोनीहरूले आरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अभिषेकको सामुबाट भागेर शहरभित्र पसे। यसकारण युआब यरुसलेममा फर्के। यसपछि हामी देख्छौ कि युआब यरुसलेममा रिपोर्ट लिएर आए। 16-पदमा भनिएको छ, आरामीहरूले हामी त इसरायलहरूद्वारा परास्त भएका छौं भनी देखेर युफ्रेटिस नदीको पारीबाट हद्देजेरका सेनापति सोपकको अधीनमा भएका अरू अरामीहरूलाई बोलाइ पठाए। तिनीहरूले थप सेनाहरू युद्धमा पठाए। 17-19 पदमा भनिएको छ, उनीहरूको यो कुरा दाउदलाई सुनाइयो, तब तिनले झट्टै इसरायलका सबै फौजलाई भेला गरेर यर्दन नदी पार गरी उनीहरूसँग लड़ाई गर्न मोर्चा बाँधे। आरामीहरूले पनि त्यस्तै गरी दाउदको सामना गर्न मोर्चा बाँधेर तिनीसँग लड़ाई गरे। मित्र, यहाँ हामी देख्दछौ 18-पदमा, तर इसरायलीहरूले उनीहरूलाई खेदे। दाउदले अरामीहरूका 7,000 सारथीहरू र 40,000 पैदल सिपाहीहरू र सेनापति सुपकलाई पनि मारे। दाउद युद्धमा कति पनि जान चाहँदैनथे। यो कुराको याद राखौं कि हामी त्यो परिस्थितिको परमेश्वरको दृष्टिकोणको पाइरहेका छौं, र उहाँ यो स्पष्ट पार्नुहुन्छ कि दाउद अम्मोनीहरूसँग शान्ति कायम राख्न चाहन्थे, मित्रता राख्न चाहन्थे। दाउद तिनीहरूसँग युद्ध गर्न कति पनि चाहँदैनथे। जब उसले आफ्नो विरूद्धमा अम्मोनीहरू युद्धमा आउन तयार भएको देखे, उसले युआबलाई पहिलो सैनिक अभियानमा पठाए र शत्रुहरू भागे, तर त्यसले युद्धको अन्त गरेन। शत्रुहरू गएर अन्य राष्ट्रहरूबाट थप सैनिकहरू झिकाए र इसरायलको विरूद्धमा जम्मा भए। यो समयमा दाउद स्वयं नै युद्धको अगुवाई गर्न गए। म तपाईंलाई भनौं, जब दाउदले इसरायलीहरूलाई युद्धमा अगुवाई गरे, तिनी युद्धमा युद्ध जित्न गएथे। कोही मानिसहरू इसरायलको यो भागलाई पढिकन भन्छन्, परमेश्वर रक्तपात गर्ने परमेश्वर हुनुहुन्छ। अह, होइन मित्र, परमेश्वर रक्तपात गर्ने परमेश्वर हुनुहुन्न। उहाँ कसरी मानव जीवनहरू बचाउनु सो कुरा जान्नुहुन्छ। त्यो तरिका आक्रमणकर्तालाई अधीनमा ल्याउनु हो र युद्ध जित्नु हो। मित्र, तपाईँ र म पापले भरिएको संसारमा रहेका छौं। यो क्रूर संसार हो, यो संसार संसार हो। मित्र, हामी धेरै स्वतन्त्र दिने या यौन विषयका कुराहरूमा खुला छोडिदिने दिनमा रहेका छौं। यो दिन बकवासको दिन हो। हामीसँग कति पनि व्यक्तिगत इमानदारीता वा मानव विश्वास योग्यता छैन। हामीले यो तथ्यको सामना गर्न आवश्यक छ कि हामी पापको संसारमा रहेका छौं। व्यवस्थाको लागू हुनुपर्छ र अपराधीहरूको दण्डित हुनुपर्छ। परमेश्वर भन्नुहुन्छ, तपाईँ र म जबसम्म यस्तो संसारमा रहन्छौं, हामी यस्ता दुष्ट कर्महरूको सामना गर्नुपर्छ। मित्र, यहाँ यो परमेश्वरको दृष्टिकोण हो। अर्को दिनमा हामी 20 अध्यायमा देख्नेछौ, जहाँ हामी देख्नेछौ अम्मोनी र फिलिस्तीहरूसँग दाउदको युद्ध। परमेश्वर आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।